الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد وعن أبي هريرة رضي الله تعالى عنه أن رجلًا قال يا رسول الله إن لي قرابة أسلهم ويقطعوني وأحسن إليهم ويسيئون إلي وأحلم عنهم ويجهلون علي فقال لئن كنت كما قلت فكأنما تصفهم الملا ولا يزال معك من الله زهير عليهم ما دمت على ذلك أو كما قال رسول الله صلى الله عليه وسلم رواه مسلم. پردہ نشین محترمہ میری مائیں اور بہنیں، گزشتہ ہفتہ باب بر الوالدین وسیلۃ الرحم پر بیان چل رہا تھا. امام نووی رحمۃ اللہ علیہ نے باب قائم کیا والدین کے ساتھ حسن سلوک کرنا، والدین کے ساتھ اچھا سلوک کرنا اور رشتہ داروں کے ساتھ اچھا سلوک کرنے کا ذکر. اس پر کچھ احادیث اور کچھ قرآن کی آیتیں امام نووی رحمۃ اللہ علیہ نے جو بیان کی تھی اس کو بیان کیا تھا. اسی باب کو آگے بڑھاتے ہوئے امام نووی رحمۃ اللہ علیہ ایک اور حدیث لائے ہیں، اور یہ حدیث بیان کرنے والے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ ہے کہ ایک آدمی نے عرض کیا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، میرے قریبی رشتہ دار ایسے ہیں، میں تو ان کے ساتھ صلہ رحمی کرتا ہوں لیکن وہ میرے ساتھ قطع تعلق رکھتے ہیں، بات نہیں کرتے ہیں، مجھ سے نفرت کرتے رہتے ہیں. میں ان کے ساتھ حسن سلوک کا برتاؤ کرتا ہوں لیکن وہ میرے ساتھ اچھا برتاؤ نہیں کرتے. میں تو ان کے ساتھ نرمی کا معاملہ اختیار کرتا ہوں لیکن وہ میرے ساتھ جہالت کا مظاہرہ کرتے ہیں، ایسے کام کرتے ہیں جیسے جاہل لوگ کرتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، لئن قلت کنت کما قلت، اگر تو ایسا ہی کرتا ہے جیسا کہ تو کہتا ہے، فکأنما تصفهم الملا، تو ان کے منہ میں گرم خاک ڈال رہا ہے، تو ان کے منہ میں گرم خاک ڈال رہا ہے. ولا یزال معک من اللہ ظہیر، اور ہمیشہ ان کے خلاف تیرا مددگار تیرا ساتھ تیرے ساتھ رہے گا جب تک تو اس حالت پر رہے گا. اس حدیث میں یہ بات تو بالکل واضح ہے کہ رشتہ داری آدمی کو نبھانی چاہیے. سب سے بڑی رشتہ داری والدین کے ساتھ ہوتی ہے، اس کے ساتھ باپ کے خاندان کے ساتھ، ماں کے خاندان کے ساتھ، بھائیوں کی طرف، بہنوں کی طرف رشتہ داری کو نبھانا چاہیے. جیسا کہ یہاں پر صحابی فرماتے ہیں کہ میں تو ان کے ساتھ صلہ رحمی کرتا ہوں، اچھا تعلق رکھتا ہوں، وہ میرے ساتھ برا تعلق رکھتے ہیں، میں حسن سلوک کرتا ہوں وہ میرے ساتھ جھگڑے اور جہالت کا مظاہرہ کرتے ہیں، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک لفظ استعمال فرمایا، فَكَأَنَّمَا تُصِفُهُمْ الْمَلَّ، تو گویا ان کے منہ میں گرم گرم مٹی یا گرم راکھ۔ یہ کوئلے جو جلائے جاتے ہیں، کوئلے جلانے کے بعد جو نیچے راکھ ہوتی ہے وہ بالکل گرم ہوتی ہے، تو اللہ کے حبیب صلی اللہ علیہ وسلم فرماتے ہیں وہ تمہارے رشتہ دار ہے اور تمہارے احسان کا شکریہ ادا نہیں کرتے، تم ان کے ساتھ اچھا سلوک بھی کرتے ہو، اچھا برتاؤ بھی کرتے ہو، سلام کلام سب کچھ کرتے ہو، کچھ ہدیہ بھی، کچھ کھانا بھی اور کچھ مدد بھی کرتے ہو، پھر بھی وہ تمہارے احسان کا شکریہ ادا نہیں کرتے، تو گویا کہ وہ ناجائز کام کرتے ہیں، شریعت کے خلاف کام کرتے ہیں۔ یہ بالکل ایسا ہے کہ جیسے گرم راکھ کو ان کے منہ میں ڈالنا ہے، گرم راکھ ان کے منہ میں ڈالنا ہے، تمہاری قرابت داروں نے قرابت داری کو کاٹ کر ایک ناجائز کام کیا، اس گناہ کو حدیث میں گرم راکھ کے ساتھ تشبیہ دی ہے کہ ان کا کام گرم راکھ کے برابر ہے کہ تم ان کے ساتھ اچھا سلوک کرتے ہو لیکن پھر بھی وہ تمہارے ساتھ اچھا سلوک نہیں کرتے، تم ان پر احسان کرتے ہو، تمہارے احسان کا بدلہ اچھائی کے بجائے برائی سے دیتے ہیں، گویا کہ ان کے منہ میں گرم راکھ ہے۔ بعض محدثین نے اس حدیث کے اس لفظ کا جواب دیا ہے کہ تمہارا ان کے ساتھ اس حالت میں بھی احسان کرنا، ان کو گرم راکھ میں جلا رہا ہے، وہ اسی میں تباہ ہلاک ہو رہے ہیں۔ کیا مطلب؟ یعنی تم اچھا احسان کرتے ہو پھر بھی یہ جل رہے ہیں، پھر بھی اچھا سلوک نہیں کر رہے ہیں، گویا وہ گرم راکھ کے اندر جل رہے ہیں۔ بعض محدثین نے یہ مطلب بیان کیا کہ تم ان کے ساتھ رشتہ جوڑتے ہو، سلوک کرتے ہو، وہ لوگ رشتہ توڑتے ہیں اور تم جوڑتے ہو، وہ توڑتے ہیں تم جوڑتے ہو، تو ایسا کرنا ان کے نفس کے سامنے تم ان کو ذلیل اور رسوا کرتے ہو، جیسا کہ کوئی گرم گرم راکھ کو کھائیں تو اس کا نفس فوراً اس کو ملامت کرے گا کہ کیا کام کر رہا ہے، یہاں پر اس کا نفس اس کو ملامت کر رہا ہے کہ وہ اتنا اچھا آدمی ہے، تیرا بھائی یا تیری بہن یا تیرے رشتہ دار اتنا اچھا تیرے ساتھ سلوک کرتے ہیں، تیری خدمت کرتے ہیں، تجھ پر احسان کرتے ہیں اور نرمی کا معاملہ کرتے ہیں، بات چیت کرتے ہیں، اور تم ان کے خلاف ہو، تو اس کا نفس اس کو ملامت کرتا ہے، تو کس قسم کا آدمی ہے کہ تیرا دل مردہ ہو گیا ہے، اتنی زیادہ جہالت ہے کہ تو اس کے سلام کا جواب نہیں دیتا، اس کے ساتھ بات نہیں کرتا، کئی سال ہو جاتے ہیں بات نہیں کرتا، تو گویا اس کا نفس ہی اس کو ملامت کر رہا ہے۔ بعض محدثین فرماتے ہیں کہ تمہارا احسان کرنا ان کے منہ کے کالا کرنے کے برابر ہے کہ تم احسان کر رہے ہو، جیسا کہ گرم راکھ ڈال دو کسی پر چاکول والی تو کیسا منہ جلتا ہے اور وہاں جلن ہو جاتی ہے، اسی طرح گویا تم ان کے ساتھ اچھا سلوک کرتے ہو، گویا ان کا منہ کالا ہو رہا ہے، وہ پھر بھی تمہارے ساتھ اچھا سلوک نہیں کرتے۔ معلوم ہوتا ہے کہ رشتہ داری بہت بڑی چیز ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے دونوں طرف فیملی کو سمجھایا، دونوں طرف، ادھر بھی ادھر بھی، کہ تم صبر کرو ان کی تکلیف پر، وہ نہ بولے صبر کرو، تم سلام کرو وہ گالی دے صبر کرو، صبر کا حکم ہے۔ اور دوسری طرف سامنے والے کو کہا ہے کہ تم حقوق العباد کو توڑتے ہو، تم ان کے خلاف غیبتیں کرتے ہو، تمہارا رشتہ دار ہے، تمہاری ماں ہے، تمہارا بھائی ہے، تمہاری بہن ہے، تمہارا رشتہ دار ہے، اور تم وہ تمہارے ساتھ اچھا سلوک کرتا ہے، تم ان کے ساتھ برا سلوک کرتے ہو، تو تمہارے حقوق العباد پر قیامت کے دن تمہیں سوال کیا جائے گا، تمہاری پکڑ ہوگی۔ وہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے دونوں طرف سمجھایا، دونوں طرف۔ خصوصاً ماں باپ کے ساتھ، خصوصاً ماں باپ کے ساتھ. اسی لیے حدیث میں آتا ہے، آگے جو حدیث امام بخاری اور امام مسلم کے حوالے سے امام نووی نقل فرماتے ہیں، بہت عجیب حدیث ہے، اگر اسی پر عمل کر لے تو اللہ تعالیٰ سارے مصیبتوں کے دروازے ختم کر دیتا ہے. انس بن مالک رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ان رسول اللہ صلی اللہ علیہ وسلم، نبی صلی اللہ علیہ وسلم نے فرمایا، من احب ان یبسط له فی رزقہ، جو شخص چاہتا ہو کہ اس کو رزق میں خوب فراخی ہو، یعنی اس کے رزق میں خوب برکت ہو. دنیا آج اسی کے لیے تو مارا ماری میں چل رہی ہے، جاب نہیں ملے تو بھی پریشان ہے نا، گھنٹے کم کر دے جاب پر سے تو بھی پریشان، بینیفٹ بند ہو جائیں تو بھی پریشان، بچے کا کام چھوٹ جائے تو بھی پریشان، دنیا ہی کے لیے تو مارا ماری ہے آج. اور یہاں اللہ کے حبیب صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں، جو چاہتا ہو کہ اس کے رزق میں فراخی ہو، رزق کے دروازے کھل جائیں، اس کے رزق میں برکت ہو. گویا آج کا موضوع ہی سمجھو امام نووی کا، کہ رزق میں برکت کیسے ہوتی ہے. آج کا موضوع ہی کیا ہے، ماں باپ کے ساتھ، رشتہ داروں کے ساتھ صلہ رحمی کرو گے تو اللہ تبارک و تعالی رزق میں برکت دے گا اور عمر کے اندر میں بھی برکت دے گا. دو چیزیں، یہ بخاری شریف کی حدیث ہے، مسلم شریف کی یہی حدیث ہے، من احب، جو پسند کرتا ہے کہ اس کا رزق وسیع ہو جائے، اس کے رزق میں برکت ہو، وینسا لہ فی اثرہ، اور اس کی لمبی عمر عطا ہو، اس کو لمبی عمر ملے، تو فلیصل رحمہ، کیا کرے، صلہ رحمی کرے، اچھا سلوک کرے. معلوم ہوتا ہے کہ آدمی اپنے ماں باپ کے ساتھ، اپنے بھائی بہن کے ساتھ، رشتہ داروں کے ساتھ اچھا سلوک کرے گا تو دو نعمت اللہ عطا فرمائیں گے، دو نعمت، ایک تو رزق میں برکت، اور اس کے واقعات بڑے پڑے ہیں، بے شمار ہیں، آپ اندازہ نہیں لگا سکتے. تفسیر پر رہا تھا، مفسرین نے ایک عجیب بات لکھی ہے سورہ بقرہ میں، جہاں گائے کا واقعہ ہے، بنی اسرائیل کو کہا تھا کہ کاؤ کو تمہیں ذبح کرنی ہے، پہلے سپارے میں پورا واقعہ ہے، آٹھویں رکوع میں. ان آیتوں کی تفسیر میں مفسرین فرماتے ہیں کہ ایک بچہ تھا، یعنی وہ واقعہ تو پورا ایسا ہے مختصر شارٹ کٹ، کہ وہ بنی اسرائیل کو اللہ تبارک و تعالی نے کہا ایک گائے کو ذبح کرو. تو اب یہ بڑے سوال کرنے لگے، گائے کیسی ہو، کتنی بڑی ہو، اس کا کلر کیسا ہو، سب کچھ سوال کرنے لگے. تو پھر ساری مصیبتیں ان پر آئی، اس کلر کا ہو، اتنی بڑی ہو، ایسی ہو، تلاش کرتے ہی نہیں مل رہی تھی. ادھر اللہ پاک نے ایک یتیم بچے کی مدد فرمائی. وہ گائے کیسے ملتی ہے، یتیم بچہ، بہت یتیم، بالکل بوڑھا، بالکل بوڑھی ماں کا بچہ، باپ کا بچپن میں انتقال ہو گیا، چھوٹا سا بچہ تھا، باپ کے پاس ایک گائے تھی اور گائے کو جنگل میں چرانے کے لیے جاتا تھا، جنگل کے اندر میں. جب جنگل میں چرا کر واپس لاتا، پھر چھوڑ دیتا، پھر لے آتا، پھر چھوڑ دیتا. ایک مرتبہ باپ نے گائے کو جنگل میں چھوڑ دیا، چڑھتی رہے، اور اللہ کا کرنا ایسا ہوا کہ اس دن باپ کا انتقال ہو گیا. اب گائے کہاں تلاش کرے، چڑھتی رہی. اب ماں ہے اور بچہ، چھوٹا بچہ ہے، ماں اس کی پرورش کرتی رہی، بچہ جوان ہو گیا. اب یہ بچہ جوان ہو کر ماں کی خدمت کر رہا ہے، دو کام، رات میں بھی ایک حصہ ماں کی خدمت کرتا ہے اور ایک حصے میں سوتا ہے اور ایک حصے میں اللہ کی عبادت کرتا تھا، اور دن میں
डे टाइम जंगल में जाकर घास को काटता था, काट करके बाजार में बेचता था और जो पैसे मिलते थे उसमें से एक हिस्सा अपनी माँ को देता था कि माँ ये तुम्हारी स्पेंडिंग है। यहाँ तो बड़ी उम्र हो जाता फिर भी माँ बाप से ले जाते हैं, है ना, बड़ी उम्र होती है फिर भी माँ बाप से मांगते हैं। जिन माँ बाप ने खिला पिला कर बड़ा किया गोया मरते दम तक इसको खिलाते ही रहो, जॉब नहीं करता, घर में बैठा रहेगा और माँ बाप का खाना, पैसे लाओ ये लाओ वो लाओ ये लाओ वो लाओ, ये भी कयामत की निशानी है। तो एक हिस्सा तो माँ को देता था, एक हिस्सा अल्लाह के रास्ते में देता था और एक हिस्सा अपने लिए रखता था स्पेंडिंग के लिए, कुछ खाना लाना घर में, खाना पीना वगैरह, शौक होता है बच्चों का भी। लेकिन माँ की खिदमत भी करता था पैसे से भी, और माँ की खिदमत करता था बदनी खिदमत से भी, यानी माँ का पैर दबाना, माँ का सर दबाना, माँ के लिए खाना ला देना वगैरह, बहुत सारी खिदमत करता था। ये सारी चीजें सुभान अल्लाह, अजीब हालत कि ये बच्चा जब बड़ा हुआ, अब मां ने कहा बेटा अल्लाह पाक तेरा बाप जो है, अल्लाह पाक ने तेरे बाप को एक गाय दी थी, वो गाय जंगल में चर रही है, इतने साल हो गए चर रही है। ये भी अल्लाह का निजाम है कि अल्लाह पाक ने उस गाय की हिफाजत फरमाई, चरती रही जंगलों में, बड़ी होती गई, मोटी होती गई। अजीब हुआ किया है। अब ये बेटा, मां कह रही है बेटा तेरे बाप ने मिरास में एक गाय तेरे लिए छोड़ी है, वो जंगल में चर रही है, तू बड़ा हो गया तेरे लिए मिरास ही है। फरमाया अम्मी मैं कहां से तलाश करूं गाय? कहा नहीं, जाओ जंगल में जाओ, एक मैदान में खड़े होकर ऐलान करना, ए इब्राहिम और इस्माइल अलैहिस्सलाम के रब, ए इब्राहिम और इस्माइल अलैहिस्सलाम के रब, मेरे बाप ने जो गाय छोड़ी है जंगल में मुझे वापस कर दे। बेटा जंगल में गया और उसने मां की बताई हुई बात के मुताबिक ऐलान कर दिया जंगल में, और मां की बताई हुई बात का इतना फरमाबरदार था, जैसा बताया वैसा ही ऐलान किया। अभी बोलना ही था कि दौड़ती हुई कुटती हुई गाय उसके सामने आकर खड़ी हो गई। अजीब, गाय आकर उसके सामने खड़ी हो गई। अब ये गाय को पकड़ रहा है, कान को पकड़ कर खींच करके घर की तरफ ला रहा है। गाय को जबान दी अल्लाह पाक ने, ऊपर सिरिन फरमाते हैं, गाय उसको कह रही मुझे खींच कर ना ले जा, मेरे ऊपर बैठ जा, मैं तेरे घर तुझे ले जाऊंगी। उस बच्चे ने कहा मेरी मां ने यूं कहा है कि उसको खींच कर लाना, वो नहीं कहा मेरी माने के ऊपर बैठ के आना। हमारे बच्चे होते डबल दौड़े बन जाते हैं ना, है ना, 10 पाउंड के बजाय नहीं मैं 15 पाउंड का ले आया, अगरचे तुमने 10 का कहा था, है ना, होता है ना आजकल। तो उस गाय ने कहा तू बड़ा नसीब वाला है कि तूने तेरी मां की बात को मानी, अगर तू ऊपर बैठ जाता तो मैं तेरे काबू से बाहर हो जाती। देखा मां की बात का मानने का कितना बड़ा असर है। फरमाया तूने तेरी मां की बात मानी है, तू तेरी मां का फरमा बरदार है, तू मुझे क्या खींचता है? अगर तू पहाड़ को जाकर पकड़े और कहे चल मेरे पीछे, पहाड़ भी तेरे पीछे चलना शुरू हो जाएगा। मां मां होती है ना, लोग समझते नहीं है ना, द पीपल डोंट अंडरस्टैंड पेरेंट्स कौन है। टुडे आवर यंगस्टर्स डोंट नो व्हाट इज द रिस्पेक्ट एंड द रैंक एंड हाई स्टेट ऑफ पेरेंट्स, दे डोंट नो। घर पर आया, बांध दिया इसको, और जो कुछ घास वगैरह वो तो काट कर लाता ही था, देता रहा, बेचता भी रहा करता। वक्त ऐसा आया, मां ने कहा जा बेटे गाय को बाजार में बेच दे। फरमाया अम्मी कितने में? फरमाया 3 दीनार में, 3 दीनार में बेच दे। ठीक है, बाजार में गया। اللہ پاک امتحان لے رہا ہے کہ یہ ماں کا بھی کتنا فرما بردار ہے. ابھی کیا کم امتحان ہوا؟ اللہ نے ایک فرشتے کو بھیجا. فرشتے نے کہا, لیکن ماں نے ایک وصیت کی تھی کہ جب 3 دینار میں کوئی مانگے تو پھر مجھے پوچھنے کے لیے آنا کہ دے دوں یا نہیں. تو ایک فرشتہ آیا انسانی شکل میں اور اس نے کہا گائے کتنے کی ہے؟ کہا 3 دینار کی. کہا میں تجھے 6 دینار دیتا ہوں. کتنے؟ 6 دینار. کہا نہیں, پہلے میں امی کو پوچھ کر آتا ہوں. نہ کہ اس شرط پر 6 دینار دوں گا کہ امی کو نہیں پوچھنا ہے, تمہاری والدہ کو پوچھنے نہیں جانا ہے. کہا ہو ہی نہیں سکتا, تو سونا پہاڑ بھر کر دے دے مجھے, لیکن ماں کے پوچھے بغیر میں کام نہیں کروں گا. پہاڑ کے برابر سونا دے دے پھر بھی نہیں, میں اپنی امی کو پوچھوں گا. کہ جاؤ پوچھ کیا. پوچھنے کے لیے گیا, پھر میں جاؤ 6 میں دے دو, لیکن شرط ہے کہ میری رضامندی ہے, مجھے پوچھ لینا. پھر بازار میں جا رہا ہے, اس نے کہا پوچھ کے آگے امی کو؟ کہا ہاں. کہا کیا کہا؟ کہا 6 میں دے دو, لیکن پھر امی کو پوچھ کر دینا ہے. رضامندی امی راضی ہے تو ہے, ٹھیک ہے تمہارے ساتھ سودا ہے. کہا 12 دے دیتا ہوں, 12 دینار دیتا ہوں, لیکن امی کو نہیں پوچھنا ہے. کہا نہیں, امی کو پوچھ کے آتا ہوں. وہ کہے ٹھیک ہے, فیصلہ کر لو, کر لو, کر دوں گا. دوبارہ امی کو پوچھنے کے لیے جا رہا ہے. مفسرین اس واقعے کو نقل کرتے پہلے سپارے کی عنایتوں. جب گیا تو امی نے کہا بیٹے وہ فرشتہ ہے. امی نے کیا کہا؟ بیٹے وہ فرشتہ ہے. برکت ایسے ہوتی ہے جیسے حضرت علی اور فاطمہ رضی اللہ تعالی عنہما, ان کے درمیان میں برکت ہوئی تھی وہ اونٹ بیچنے کی. 6 درہم تھے, 6 درہم حضرت علی کے گھر میں فقیر کو دے دیے. صلہ رحمی کر رہا ہے غریب کے ساتھ, دے دیے. اب یہ تو گھر میں آٹا لانے کے لیے دیا تھا, وہ بھی کپڑا بیچ کے رکھا تھا. اب حسن حسین کیا کھائیں گے, تم کیا کھاؤ گے, میں کیا کھائیں گے, فکر نہیں. حضرت علی فرماتے ہیں ایک آدمی آیا سامنے سے, اونٹ یا گھوڑا جو بھی ہو جانور لے کر آیا. کتنے کی ہے؟ 100 درہم میں. پیسے نہیں ہے. کہا ایسے لے لو, بعد میں دے دینا. ٹھیک ہے, ابھی لے لو, جب پیسے آئے دے دینا. ٹھیک ہے, لاؤ ادھر باندھو. ادھر لے لیا, باندھا, چلے گیا وہ آدمی. کچھ گھنٹے کے بعد دیکھا ایک اور آدمی آ رہا ہے. بہت اچھا ہے, کتنے کا؟ 107. 107 میں 160 درہم. خرید لیا میں نے, لاؤ لے پیسہ. حضرت علی تلاش کرنے کے لیے گئے اس آدمی کو, یہ 100 تیرے لے لے. مل گئے 66 کے. من جا بالحسنتی فلہ عشر امثالیہ, ایک دے گا تو میں 10 دوں گا. 6 دیے تو 60 مل گئے. جا کر فاطمہ سے کہا دیکھ اللہ نے بھیجے 60. یہ اس واقعے کو جب بعض علماء فرماتے ہیں کہ جب بیان کیا گیا اللہ کے حبیب کے سامنے, کہا وہ جبرائیل ہے, وہ میکائل ہے, وہ بیچنے والا یہ ہے, یہ میکائل خریدنے والا ہے. اللہ کی طرف سے تمہارے لیے صدقہ, یہ برکت ہے, اللہ کی طرف سے برکت ہے. جب تم اللہ کے ہوں گے تو اللہ تمہارا ہو جائے گا, اس میں کوئی شک تو رہا ہے. آدمی کے نیت پر سب کچھ ہے. نیت نہیں ہے اس کی, چاہے 1000 دے دے اس کو کوئی فائدہ نہیں ہوگا, لیکن اللہ کو راضی کرنے کی نیت سے دیا ہے تو یقیناً اللہ اس کو دے کر ہی رہے گا. وَمَا أَنفَقْتُم مِّن شَيْءٍ فَهُوَ يُخْلِفُهُ, جو کچھ بھی, شئی کے معنی ہے ایک پینی بھی تو دے گا تو فَهُوَ يُخْلِفُهُ, وہ بہت سارا لے کر تیرے پاس آئے گی. جانے والی نہیں ہے, کبھی نہ کبھی لے کر آئے گی. یخلفہ کا کیا معنی ہے؟ پیچھے آنا, وہ پیچھے آئے گی, واپس آئے گی. یعنی اللہ کہنا چاہتے ہیں کہ تیری موت نہیں ہوگی, اس سے پہلے پہلے ملٹی پلائٹ دے دوں گا, بہت کچھ دے دوں گا. اب یہ بچہ دیکھو, یہ تو فرشتہ ہے. امی نے کہا اس کو ایسا پوچھ لینا کہ میں گائے کتنے میں بیچوں. उसको ऐसा पूछ लेना, पूछ लेना, यही बात हुई। तो घर चला गया तो उस फरिश्ते ने उस बच्चे को पहले तो यूं कहा कि तुम अपनी गाय को अभी न बेचो, रहने दो। बनी इसराइल में एक वाकया होने वाला है, वो लोग तुमसे खरीदेंगे
और तुम उनको बेचना है, तुम्हें उनको देना है। सुभानअल्लाह,
गाय की खाल के बराबर सोने में या दिनार में बेचना। गाय की खाल निकालो ना, उसको भर जाए। वो जब गाय को जबा करके उसकी खाल निकालते हैं तो वो तो जाहिर बात है उसकी खाल में कितना दिनार आएंगे। फरमाया इसके बराबर सोना, चूंकि दिनार सोने का होता था, सोना भर कर देना। अब ये बनी इसराइल में वाकिया हुआ, गाय के जबा करो और उसका टुकड़ा लो, इस मुर्दे को लगाओ। ये फौरन बोलना शुरू करेगा कि इसका कातिल कौन है, क्योंकि एक आदमी का मर्डर हुआ था पहले सिपारे में है, लेकिन पता नहीं किसने इसको जबा किया। तो ये लोग मूसा अलैहिस्सलाम के पास आए। मूसा अलैहिस्सलाम ने कहा अंतदबहु बकरा, बकरी बकर यानी गाय जबा कर लो। तो उन्होंने फिर सवाल किए कैसी होनी चाहिए, ऐसी हो, वैसी हो, वैसी हो, वैसी हो। तो बहुत सारे सवाल पर अल्लाह उनको जवाब देते गए, ऐसी होनी चाहिए ऐसी, इसलिए कहा सवाल ना किया करो, जो कहे कर लो, जितना ज्यादा सवाल करोगे इतनी मुसीबत तो बढ़ जाएगी। अब ये तो वइद कतल तुम नफ्सन फद्दारातुम फिहा वल्लाहु मुखरिजुम मा कुंतुम तक्तुमून फकुल नद्रिबूहु बिबादिहा कदालिक युहयिल्लाहुल मौता वयुरीकुम आयातिही लअल्लकुम तअकिलून। ये मुर्दा खुद कह देगा तुम ऐसे ऐसी गाय होनी चाहिए, उसको जबा करो, उसका टुकड़ा लो गोश्त का, इसको लगाओ, जैसे ही उसको गोश्त का टुकड़ा इस मुर्दे को छुओगे वो जिंदा होगा, तुम्हें कहेगा उसका कातिल कौन है, फिर मर जाएगा। किसी को पूछने की जरूरत नहीं, अल्लाह कुरान में कह रहा है वयुरीकुम आयाती लअल्लकुम तअकिलून, ताकि तुम अकल रखो कि है कोई अल्लाह जो ये कर सकता है, उसके लिए क्या मुश्किल है। सुभानअल्लाह, लेकिन अल्लाह ने एक निजाम बनाया था एक गरीब बच्चे की मां की मदद पर, मां की दुआओं पर, बच्चे की मदद पर, कि ये बच्चा मां का फरमाबरदार है। अल्लाह पाक ने उसको इतना दिया, इतना दिया कि गरीब बच्चे का घर भर गया। अंदाजा तो करो। रवायत में आता है हजरत ताऊस रहमतुल्लाह अलैह ताबी है, उसके चार बेटे थे, चार बेटे। उन चार में से एक बेटे ने कहा मैं मां की खिदमत करूंगा इस शर्त पर कि मुझे मिरास में से कुछ नहीं चाहिए, क्या तुम लोगों को यह मंजूर है, या तुम लोग खिदमत करो इस शर्त पर कि मिरास में से कुछ ना मिले। उन्होंने कहा ठीक है, हम तो मिरास लेंगे, आप ऐसा करो मां की खिदमत कर लो, मिरास न लो। तीनों ने मिरास को ले लिया और यह बच्चा जिसको कुछ नहीं मिला उसको तो अल्लाह पाक ने उन्होंने अपनी मां की खिदमत की, मां की खिदमत के ऊपर उसको क्या मिल रहा है। सुभानअल्लाह, या बाप थे, मां या बाप कोई भी एक था, खिदमत करता रहा, जो कुछ मिलता था खाता था, मां बाप को खिलाता था। लेकिन जब मां या बाप का इंतकाल हो गया तो ख्वाब में किसी ने कहा फुला जगह पर 100 दीनार रखे हुए हैं, वो ले ले, या 100 दिरहम ले ले ले। सुबह उठकर बीवी को कहा कि फुला जगह पर मुझे बताया गया ख्वाब में कि 100 खजाओ ले आओ। लेकिन वो आदमी कितना अजीब है, उसने सवाल किया था ख्वाब में उस फरिश्ते से कि क्या उस 100 दिरहम में बरकत भी है, पैसे हो और बरकत ना हो तो क्या मसला, क्या फायदा है। उसने कहा नहीं, बरकत बरकत उसमें कुछ नहीं है, पैसे ले लो, कहा नहीं मुझे नहीं चाहिए। बीवी ने फोर्स किया जाओ ना यार, 100 मिल रहे हैं, है ना, 100 मिल रहे हैं। ये सारे वाकियात होते हैं बीवी पर, बीवी ही की तुफैल तो आदम अलैहिस्सलाम ने खाना खा लिया, بیوی ہی کے طفیل تو بلعم ابن باورہ کیسا عذاب آیا اس پر. تو اس عورت کے اندر میں جو طاووس کی بیٹے کی بیوی تھی بہو تھی, طاووس کہہ رہے ہیں وہ باپ کی, وہ بیٹے کی جو بیوی تھی اس نے یوں کہا کہ دیکھو نہیں چاہتے ہو, کہ نہیں چاہیے. سو دوسری رات سونے کے لیے گیا تو وہی آدمی خواب میں آیا کہ فلاں جگہ پر 10 درہم میں لے لو, کہا برکت ہے اس میں, کہا نہیں ہے تو نہیں چاہیے. صبح اٹھ کر بیوی کو کہا 100 میں سے تو کہا 10 میں سے بھی جائے گا, لے لے نا, کل تو 100 میں سے گیا تو, آج تو 10 مل رہے ہیں, لے لے, کچھ کھانا وانا نہیں ہے گھر میں, تکلیف ہے. کہا نہیں چاہیے, برکت نہیں ہے تو مجھے 10 نہیں چاہیے. تیسری رات پھر سویا تو خواب میں دیکھا اسی آدمی نے کہا فلاں جگہ 1 درہم میں لے لے, کہا اسے برکت ہے, کہا بہت برکت ہے. صبح اٹھ کر جب وہاں گیا دیکھا تو 1 درہم اس کو ملا, کہا بھی چلو بہت دن سے مچھلی نہیں کھائی ہے, بازار میں گیا اس درہم سے مچھلی کو خریدا, مچھلی خریدی اور پھر اس کو لایا گھر پر, دونوں کو کاٹا مچھلی کو, دونوں میں سے ایک ایک موٹی نکلا, اتنا قیمتی موٹی کہ اس زمانے میں ایسا موٹی نہیں تھا. یہ اللہ کی طرف سے بندوبست ہے خدمت والدین پر. اللہ کے نبی جو کہہ رہے بالکل سچ کہہ رہے, جو چاہتا اس کے رزق میں برکت ہو, اس نے چاہا چلو میں یہ دونوں موٹی کو کیا کروں گا, کھاؤں گا تو نہیں, مچھلی تو کھاؤں گا لیکن موٹی میں بیچتا ہوں بادشاہ کو بتاتا ہوں. بادشاہ نے جب دیکھا جویری کو بتایا, کہا ایسا تو ملتا ہی نہیں, یہ تو بہت قیمتی ہے. بادشاہ نے ان دونوں موٹیوں کو خریدا ہے, کتنے میں آپ کہیں گے, کتنے میں؟ 90 کھچر 90 ڈونکیز کے اوپر کتنا وزن رکھا جاتا ہے, 90 ڈونکیز پر وزن کتنا رکھا جاتا ہے, اس وزن کے برابر سونے میں خریدا, سونے میں. یہ ماں باپ کی خدمت کی برکت ہے, لیکن جب تک برکت نہ ہو مسئلہ حل نہیں ہوتا ہے. اور ساتھ ساتھ میں عمر میں بھی برکت ہوتی ہے. عمر میں کیا مانا, یعنی اللہ پاک اس کو اپنا محبوب بنا لیتا ہے کہ چھوٹی عمر میں وہ کام کرتا ہے کہ 70-80 ایئرس والا وہ کام نہیں کرتا ہے. اور واقعہ تو مشہور ہے اویس کرنی کا, تو آپ نے بار بار سنا ہے حضرت اویس کرنی, دیکھو ماں کی خدمت کے اوپر. اللہ کے حبیب کہہ رہے ہیں حضرت امیر المومنین عمر فاروق کو کہ اس قسم کا آدمی کرن یمن میں رہتا ہے, یہ اگر تمہیں مل جائے کہیں تو اس کو کہنا کہ میرے لیے دعا کریں, اپنے لیے دعا کرانا. کہاں صحابی اور کہاں تابعی. برکت اس طرح ہوتی ہے, اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا آج جو ایک دوسرے میں جور کے بجائے ٹور ہے, اس لیے برکت ختم گھر سے. عمر کے اندر میں وہ فائدہ نہیں ہے جو انسان کو دین کا کام کرنا چاہیے, اس لیے نبی اکرم صلی اللہ علیہ وسلم نے اس حدیث میں کیا فرمایا, من احب ان یبسط لہ فی رزقہ, جو شخص چاہتا ہو اس کی روزی میں اور اس کی عمر میں برکت ہو, فلیصل رحمہ, اپنے رشتہ داروں کے ساتھ, چاہے وہ بھائی ہو, چاہے وہ بہن ہو, چاہے وہ بیٹے ہو, چاہے وہ ماں باپ ہو, چاہے وہ چچا ہو, چچی ہو, خالو ہو, ماموں ہو یا آنٹی ہو, جو بھی ہو, اپنی فیملی میں ہر ایک کے ساتھ محبت اور صلہ رحمی کرے گا. خدا پاک کی قسم یہ بخاری اور مسلم شریف کی حدیث نبی کا فرمان ہے, سچ ہے سچ, اس میں کوئی شک نہیں ہے. کسی کے ساتھ بھی صلہ رحمی کرو. اسی لیے قرآن کریم میں ایک سوال پیدا ہوتا ہے کہ یہاں پر تو کہا جا رہا اس کی عمر میں برکت ہو, عمر کے اندر میں برکت ہو, عمر لمبی ہوتی ہے جو آدمی صلہ رحمی کرتا ہے. पास अपने पीछे की सारी चीज़ें भूल जाता है और आगे सबके साथ मोहब्बत से रहता है। जो झगड़ा हुआ, जो परेशानी आई, जो मुश्किलें आई, सबको भूल गया अल्लाह के खातिर और सबके साथ मोहब्बत के साथ रहने लगा और अपने दस्तरखान पर बिठा कर सबको खिलाने लगा कि ये मेरे बच्चे, ये मेरी औलाद, ये मेरे पोते, ये मेरे नवासे, ये मेरे चचा, आओ मेरे साथ मोहब्बत से रहो। मुलाकात, आना जाना, मोहब्बत, सब कुछ होता रहा। तो अल्लाह दो चीज़ें देता है, रिजक में बरकत, उम्र में बरकत। और उम्र में बरकत सवाल होता है, हर शख्स की उम्र रोज़ी तो मुतय्यन है माँ के पेट ही से, फिर यहाँ क्या माना है इसके। उमर के बारत में तो है, इज़ा जाजलहुम फला यस्ताखिरून साअतन वला यस्तक़दिमून, जब मौत आएगी तो एक मिनट आगे नहीं पीछे नहीं, वो तो पहले से लिख दिया है। बच्चा जब तैयार होता है तो उसका रिज्क, उसकी ज़िंदगी और वो क्या क्या काम करेगा वो लिख दिया जाता है, नेक होगा या बद होगा, बुरा होगा। तो उसका क्या जवाब होगा कि उम्र के बरने का क्या मतलब है? तो उसका एक जवाब तो मैंने आपको दे दिया, उम्र तो इतनी ही होगी जितनी उसकी लिखी गई है, 70, 80, 60, 65 उतनी। लेकिन उतनी उम्र में अल्लाह उससे कोई ऐसा दीन का काम ले लेता है जो 400, 500 साल में आदमी नहीं कर सकता है। ये उम्र में बरकत। एक आदमी 400 साल की उम्र में काम करता है, वही आदमी 60 साल में वही काम करता है जो 400 साल वाला करता है, वो काम उससे ले लेता है। दूसरा जवाब, सुभान अल्लाह, मुहद्दिसीन फरमाते हैं कि जो आदमी सिला रहमी करता है, कता ताल्लुक नहीं करता, सबको साथ लेकर चलता है, छोटा हो या बड़ा, मोहब्बत और प्यार के साथ सबको अपने पास बिठाता है, मिलता है, जुलता है, सलाम करता है, सब कुछ, फरमाया उसके इंतकाल के बाद, उसके इंतकाल के बाद अल्लाह उसका जिक्र खैर, उस आदमी की बातें बाकी रखेगा, लोग उसको याद करते रहेंगे और सालों तक उसके लिए इसाले सवाब करते रहेंगे, सालों तक इसाले सवाब, भूल नहीं जाते लोग, बहुत अच्छा आदमी था, बहुत अच्छा आदमी था, मिलाता था, ओ मेरा भाई बहुत अच्छा था, ओ मेरी बहन बहुत अच्छी थी, ओ मेरा बाप बहुत अच्छा था, और मेरे चचा बहुत अच्छे थे, याद करेंगे लोग और दिल से दुआएं देंगे। ये मुहद्दिसीन दूसरा जवाब दे रहे हैं उम्र में बरकत का, कि जो आदमी सबको साथ लेकर चलता है मोहब्बत और प्यार के साथ, उसके मरने के बाद भी लोग उसके लिए जिक्र खैर करेंगे, वरना फिर कोई याद नहीं करता, तो ऐसा ही था, अच्छा हुआ, चलो खत्म, कोई याद नहीं करता। और तीसरा जवाब, अल्लाह पाक उसकी नस्ल को बढ़ाते हैं, उसकी नस्ल, जैसे एक बाप है या एक माँ है, उसके चार बच्चे हैं, अगर हमने सिला रहमी की है तो अल्लाह उन औलादों की औलादों की औलादों की नस्लों को बढ़ाता है, और उसमें उलमा सुलहा नेक सालीन होते हैं जो अपने दादा परदादा के लिए दुआएं करते रहते हैं। सुभान अल्लाह, कितनी बड़ी बात है ये, है ना। कभी शौहर बीवी के साथ सिला रहमी, बीवी शोहर के साथ सिला रहमी, माँ बाप औलाद के साथ, औलाद माँ बाप के साथ, भाई भाई के साथ, बहन भाइयों के साथ, भाई बहनों के साथ सिला रहमी करें। पहले भी वाकया सुनाया था, खबर ने सुनाया था, सुना था आप लोगों ने, कि हजरत अबू तलहा रजी अल्लाह ताला अन्हु, उनके बारे में गालिबन कि अबू सलमा रजी अल्लाह ताला अन्हु, दो में से एक साहबी है, सफर में गए हुए थे, सफर में वापस आए, बीवी से पूछा बच्चा कैसा है, कहदा ठीक है, यानी सुकून में है, बच्चा मर जाए तो भी सुकून है, बच्चा जिंदा रहे तो भी सुकून है, उसके लिए लफ्ज़ इस्तेमाल कहदा। बीवी ने नहीं कहा कि बच्चा मर गया है, रूम में मैंने रखा हुआ है, अभी मर गया है, आप आए, लेकिन बीवी ने वेलकम किया शोहर का, खाना भी खिलाया, उस रात मुजामयत भी की, जिमा भी किया। सुबह उठकर बीवी ने कहा, जब फजर की नमाज की तैयारी के लिए जाने लगे, कहा बच्चे का इंतकाल हो गया है कल शाम को। कहा तू कैसी, तूने मुझे बताया नहीं। कहा नहीं, तुम सफर से आए हुए हैं, बहुत दूर से आए हैं, तुम थके हुए थे, तो अगर मैं कहूंगी तो तुम खाना नहीं खाओगे, तुम रात में सोओगे नहीं, तुम्हें और तकलीफ होगी, इसलिए मैंने सब्र दिल के ऊपर पत्थर रखा और अपने शोहर की बातों को पूरा किया ताकि शोहर को तकलीफ ना हो। किसी सिलारमी कर रही है, तकलीफ ना हो मेरे शोहर को, मेरे शोहर को परेशानी ना हो। अल्लाह के हबीब के सामने साहबी ने जाकर वाकिया बयान फरमाया, बुखारी इसको नकल फरमाते हैं। अल्लाह के हबीब ने कहा तुमने रात में मुजामिर भी की थी? फरमाया हाँ, जिमा किया था। फरमाया उससे एक बच्चा अल्लाह पैदा करेगा, दुआ फरमाया अल्लाह इसको लड़का दे दे और उसको हाफिज कुरान बना। क्या बना? हाफिज कुरान बना। मुहद्दिसीन फरमाते हैं अगर इससे भी बड़ी कोई दुआ होती तो अल्लाह के नबी वो दुआ देते। मालूम होता हिफ्ज कुरान सबसे बड़ी दुआ है, किसी के बच्चे का हाफिज हो जाना बड़ी दुआ है। अल्लाह के नबी ने वो दुआ दी कि अल्लाह इस बच्चा लड़का दे और उसको हाफिज कुरान बना। और जब पैदा हुआ तो लड़का पैदा हुआ, वो हाफिज कुरान बना और अल्लाह पाक ने उसको 8 बेटे दिए। अबू सलमा के 8 बेटे हुए, पोते बेटे के बेटे, और सारे हाफिज कुरान। यहां तक तो हदीस में है। इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह बुखारी की शरह में लिखते हैं फतुल बारी में, अजीब बात फरमाया अल्लाह ने उनकी नस्लों में 300 कितने भाई 300 उलमा पैदा फरमाए, 300 जो कुरान के हाफिज और हदीसों के भी हाफिज थे। ये नस्लों में बरकत है, सिला रहमी की, नबी की दुआ थी और बीवी का सबर और शोहर के साथ सिला रहमी। बात सुनने आती है तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की बात कभी गलत नहीं होती। मुहद्दिसी ने 3 जवाब दिए, 3 जवाब दिए। एक जवाब तो कि अल्लाह तबारक व ताला उसकी उम्र तो इतनी रखेगा लेकिन इतनी उम्र में अल्लाह वो काम लेगा उससे जो आदमी 400 साल तक का 500 साल तक काम नहीं करता। हाँ ये है उम्र में बरकत, या फिर उसका जिक्र खैर को बाकी रखेगा, या फिर अल्लाह उनकी नस्ल को बढ़ाएगा कि उनकी नस्लों में अल्लाह नेक और सालिहीन पैदा करेंगे जो अपने दादा परदादा सबके लिए दुआएं मगफिरत करते रहेंगे। जैसे मैंने अभी बताया कंजुल उम्माल में अली मुत्तकी रहमतुल्लाह अलैह फरमाते हैं, बहुत अच्छा कि हजरत अली रजी अल्लाह ताला अनु ने फरमाया जो शख्स 4 बातों की जिम्मेदारी ले ले, द पर्सन हु टेक 4 रिस्पॉन्सिबिलिटी इन हिज लाइफ, तो अल्लाह के नबी फरमाते हैं कि मैं उसके लिए 4 चीजों की जिम्मेदारी लेता हूं। नंबर 1, जो आदमी सीला रहमी करे, आपस में मोहब्बत रखे, तोड़ को छोड़ो, जोरो जोरो आपस में जोरे। फरमाया मैं जिम्मेदारी कि अल्लाह पाक उसकी उम्र को क्या करेगा, दराज करेगा। गोया ये हदीस कुदसी है, अल्लाह उनकी उम्र को बढ़ाएगा। और नंबर 2, जो सीला रहमी करता है तो फिर लोगों के दरमियान में उसकी इज्जत और मोहब्बत को मैं बढ़ा दूंगा। लोगों में इतना मुअज्जज आदमी है, सारे उसका रिस्पेक्ट करते, सारे उसको याद करते। तीसरी चीज, तीसरी जिम्मेदारी कि उसकी रोजी में बरकत दे दी जाएगी। छोटी जिम्मेदारी फरमाया जन्नत में दाखिल हो जाएगा, जन्नत में। ये अली मुत्तकी ने अपनी हदीस की किताब कंजुल उम्माल में हजरत अली का ये कौल नकल फरमाया है। मालूम होता है कि आदमी अपने माँ बाप या अपने भाई बहन, अपने रिश्तेदारों के साथ जितनी मोहब्बत और प्यार के साथ सिला रहमी करेगा अल्लाह इतना ही उसको देगा। इसीलिए अब अब्दुल्लाह इब्न अमर रजी अल्लाह तआला अन्हु की हदीस है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया लैसल वासिल बिल मुकाफी, लैसल वासिल बिल मुकाफी। यह हदीस भी बुखारी शरीफ की है, کیا فرما رہے ہیں؟ احسان کے بدلے احسان کرنے والا صلہ رحمی کرنے والا نہیں ہے. کسی نے تم پر 5 پاؤنڈ دیے, آپ نے اس کو 5 پاؤنڈ کے بجائے 6 پاؤنڈ, یہ کوئی احسان نہیں ہے. لیس الواصل بالمکافی, لیس الواصل بالمکافی, ولکن الواصل الذي اذا قطعت رحمه وصلها. سبحان اللہ, صلہ رحمی یہ نہیں ہے کہ کوئی تم پر احسان کرے تم ان پر احسان کر لو. پیارے حبیب صلی اللہ علیہ وسلم نے فرمایا صلہ رحمی کرنے والا وہ ہے جب اس سے قطع رحمی کی جائے, کوئی اس سے ریلیشن شپ کو توڑ لے تو پھر کیا کرے, وہ اس کے ساتھ صلہ رحمی کرے, وہ اس کو تھوڑی دیر باہر لے جاؤ بھائی, بیان جا رہا, جو قطع کی جائے, قطع تعلق کیا جائے تو پھر اس کے ساتھ صلہ رحمی کی جائے. یہ بات واضح ہے کہ اگر کوئی آپ کے ساتھ اچھا معاملہ کرے پھر ویسا ہی تم ان کے ساتھ اچھا معاملہ کرو تو اس میں صلہ رحمی کیا ہوئی. احسان کا معاملہ, احسان کرنا یہ صلہ رحمی نہیں, یہ تو احسان کا بدلہ ہوا, یہ تو احسان کا بدلہ ہوا. صلہ رحمی کیا ہے؟ فرمایا صلہ رحمی اگر دوسرے کی طرف سے بے التفاتی, بے نیازی, قطع تعلق ہو تب بھی تم ان کے ساتھ اچھا معاملہ کرو, اچھا برتاؤ کرو. باقی رکھو, ایک آدمی تمہارے سر اچھا برتاؤ نہیں کرتا ہے, تمہاری ذمہ داری تم اچھا برتاؤ کرو, تم اچھا برتاؤ کرو. وہ ایسی ہے, وہ ایسا ہے, وہ ایسا ہے, کوئی حرج نہیں ہے, تم ان کے ساتھ, یہ صلہ رحمی ہے. اگر اس نے تم کو کھانا بھیجا تم نے اس کو بھیج دیا تو بدلہ ہوا, صلہ رحمی نہیں ہوئی. صلہ رحمی تو اللہ کے حبیب فرماتے ہیں جو تمہارے ساتھ قطع کرے تم اس کے ساتھ جوڑو, یہ ہے صلہ رحمی. اسی لیے ایک حدیث میں نبی اکرم صلی اللہ علیہ وسلم نے لوگوں کو مخاطب کر کے فرمایا, اے میرے صحابہوں میں تم کو دنیا اور آخرت کے بہترین اخلاق بتاؤں, دنیا کے بھی اور آخرت کے بہترین اخلاق کیا ہے؟ صحابہ کرام نے عرض کیا, ضرور ارشاد فرمائیے اے ہمارے حبیب صلی اللہ علیہ وسلم, آپ فرمائیے. رسول پاک صلی اللہ علیہ وسلم ارشاد فرمایا, جو تم پر ظلم کرے تم اس کو معاف کرو, اور جو تمہیں اپنے دینے سے محروم رکھے تم اس کو دیتے رہو, جو تعلق توڑے تم اس کے ساتھ تعلق کو جوڑو. تین چیزیں بیان فرمائی جی, جو ظلم کر لے ان کو معاف کر دو, اور جو آدمی تم کو نہ دے تم ان کو دو, اور جو آدمی تم سے تعلق توڑ لے تم ان سے تعلق کو اور قائم کرو. یہ ہیں سب سے بڑے اخلاق. در منصور میں جلال الدین سیوطی رحمت اللہ علیہ نے ایک روایت نقل فرمائی, نبی اکرم صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے, فرمایا جو شخص اس بات کو پسند کرے کہ قیامت میں اس کی جنت کے مکانات, اس کے بنگلوز جو ہے وہ بڑے بڑے کاسل جو ہے اونچے اونچے درجے کے ملے, اور اس میں اس آدمی کو بہت بڑا درجہ ملے تو کون سا عمل کرے؟ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا, جو شخص اس پر ظلم کرے اس کو معاف کر دے, جو محروم رکھے اس کو دے دیں, اس پر احسان کرے, جو تعلق کو توڑ دے اس کے ساتھ تعلق کو جوڑ دے. جلال الدین سیوطی نے اس روایت کو نقل فرمایا. معلوم ہوتا ہے کہ یہ بہت بڑی بات ہے. اس لیے حدیث میں آتا ہے بخاری شریف مسلم شریف کی, الرحیم معلقۃ بالعرش. کیا فرمایا؟ رشتہ داری, کرامت داری, قرابت داری, آپس میں تعلق عرش سے لٹکا ہوا ہے, عرش کے ساتھ لٹکا ہوا ہے. کہہ رہا ہے جو مجھے ملائے گا میں اللہ تعالیٰ اسے ملائے گا, جو مجھے توڑے گا اللہ اس کو بھی توڑ دے گا. یہ خود رشتہ داری اللہ سے بات کر رہی ہے یہ بات. اب سوال ہوتا ہے کہ صلہ رحمی کیسے بات کرتی ہے اللہ تعالیٰ سے؟ اللہ تعالیٰ کے لیے کوئی مشکل نہیں اس کے اندر میں بولنے کی, اللہ قوت پیدا کر دیں. جیسے قیامت میں یہ زبان بولتی ہے, آج قیامت میں ہاتھ بولے گا, پیر بولے گا, اللہ کی طاقت ہے, اللہ جس طرح چاہے کرنا چاہے کر سکتا ہے. اس لیے آج کے سبق میں آج کا موضوع امام نووی رحمۃ اللہ علیہ کی باتوں سے یہ نکلا کہ آدمی روزی میں برکت کیسے حاصل کرے اور عمر میں برکت کیسے ہو, اس کے لیے نبی اکرم صلی اللہ علیہ وسلم کے فرامین آپ کے سامنے بیان کیے گئے ہیں. اللہ پاک مجھے اور آپ کو اور ہم سب کو ساری دنیا کے مسلمانوں کو آپس میں محبت مودت کرنے کی توفیق نصیب فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. اللہم صلی علی سیدنا مولانا محمد النبی الامی وعلى آلہ وبارک وسلم تسلیما یا ارحم الراحمین یا ذا الجلال والاکرام. اللہ ہم سب کے گناہوں کو معاف فرما, اللہ ہمارے خطاؤں کو معاف فرما. الہ العالمین ہم سب کے, اے اللہ چھپے کھلے, اے اللہ چھوٹے بڑے, جب کبھی جہاں کبھی اے اللہ عمل کیے ہو, گناہ کیے ہو, اللہ تو معاف فرما دے, معاف فرما دے, معاف فرما دے. ہماری نیکیوں کو ساری قبول فرما لے, اے اللہ نیکیوں کو قبول فرما لے, ساری عبادتوں کو قبول فرما لے, اور قبول فرما کر اے اللہ ہمارے لیے آخرت میں نجات کا ذریعہ بنا دے, دنیا میں بھی اے اللہ ہدایت کا ذریعہ بنا دے, قبر میں چھٹکارے کا ذریعہ بنا دے, آخرت میں جنت میں جانے کا ذریعہ بنا دے. اللہ جہنم جہنم کی آگ سے ہماری حفاظت فرما, تیرے غصے سے ہماری حفاظت فرما. اللہ ہم سے راضی ہو جا, اللہ ہم سے راضی ہو جا. اللہ ہماری اولادوں کو نیک بنا دے, ہماری اولادوں کو نیک بنا دے, آنکھوں کی ٹھنڈک بنا دے, فرما بردار بنا دے. اللہ آپس میں محبت مودت عطا فرما دے. اللہ ہماری رزق میں برکت نصیب فرما, ہماری عمروں میں برکت نصیب فرما. اللہ آپس میں صلہ رحم کی توفیق نصیب فرما, جو محروم رکھے اے اللہ ان کو دینے کی ہمیں توفیق نصیب فرما, جو اللہ جو تعلق توڑ دے ان سے ہمیں جوڑنے کی توفیق نصیب فرما دے. یا اکرم الاکرمین یا ارحم الراحمین, اے اللہ جو بیمار ہے انہیں شفا عطا فرما, جو پریشان حال ہے ان کی پریشانیوں کو دور فرما. اے اللہ جو جس لائن سے پریشان ہو, جاب کی لائن سے, اولادوں کی لائن سے, یا اللہ گھر کی پریشانیوں کی لائن سے, اے اللہ بیماریوں کی طرف سے پریشان ہو, اللہ ساری پریشانیوں سے چھٹکارا نصیب فرما دے. تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی یہ باتیں سنی جا رہی ہے, کہی جا رہی ہے, اے اللہ اسی کے طفیل ہم سب کی, اے اللہ ساری پریشانیوں کو دور فرما, ساری مشکلوں کو آسان فرما. اے اللہ اے اللہ اے اللہ ہماری عمروں میں برکت نصیب فرما, اے اللہ نیک کام کی توفیق نصیب فرما. اللہ مرتے دم تک ایمان پر قائم دائم فرما. اے اللہ موت آئے ہر ایک کو اپنے اپنے وقت پر خاتمہ بالخیر نصیب فرما, خاتمہ بالخیر نصیب فرما. اے اللہ جو بات کہی جاتی ہے, سنی جاتی ہے, اے اللہ اس کو تو قبول فرما, اے اللہ اس کو تو قبول فرما, اے اللہ اس کو تو قبول فرما. ویب سائٹ کے ذریعے سے, یوٹیوب کے ذریعے سے یہ پروگرام جہاں جہاں لوگ سن رہے ہیں پہنچایا جا رہا ہے, اللہ سبھی کو قبول فرما, سب کی روزی روزگار عمر میں برکت نصیب فرما, سب کے اس تبلیغی کام کو قبول فرما. اے اللہ اے اللہ آنے والے جو اجتماع ہے, اللہ اس کو تو کامیابی نصیب فرما, اللہ اس کو تو کامیابی نصیب فرما. ہر قسم کے شرور و فتن سے, اے اللہ آفتی زمینی بلایا سے, اے اللہ انسان و جنات کے فتنوں سے, اے اللہ اس تیرے دینی کام اور کام کرنے والوں کی حفاظت فرما, اے اللہ اس مرکز کی حفاظت فرما, سارے دینی کام کو قبول فرما. اے اللہ یہاں سے پورے یو کے سے اللہ دین کا چشمہ جاری ہو, اے اللہ اس کو تو عام و تام فرما. اے اللہ ہماری ہماری آل اولاد کی, اس ملک کی, اے اللہ سب کی حفاظت فرما. وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وآلہ وصحبہ.